بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون۔ نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة، نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما نزلا من غفور رحيم۔ ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، और यहाँ तुम्हारे लिए वो सब कुछ होगा जिसकी तुम मांग करोगे। ये अत्यंत क्षमाशील और दयावान ईश्वर की ओर से तुम्हारे आतिथ्य का साधन है। और उस व्यक्ति से अच्छी बात किसकी हो सकती है जो लोगों को ईश्वर की ओर बुलाए, अच्छे कर्म करे और ये कहे कि निश्चित रूप से मैं उसके आज्ञाकारी बंदों में से हूँ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आज बुधवार है, मुहर्रम की 5, जुलाई की 3 और मुर्दाद माह की 12 तारीख। कार्यक्रम में पहले समाचार होंगे, फिर राजनीतिक चर्चा पेश की जाएगी। राजनीतिक चर्चा के उपरांत मुहर्रम के संबंध में विशेष कार्यक्रम आप सुन सकेंगे। सभा के अंत में हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे आज कल। तो दोस्तों, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। इन कार्यक्रमों को आप वेबसाइट पर भी देख सकते हैं, partstoday.com/HI। कार्यक्रमों पर अपनी प्रतिक्रियाओं को आप हमें ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। अब कुछ ही क्षणों में समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से समाचार सुनिए।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। सैयद हसन नसरुल्ला ने अमरीका और इसराइल को शैतान बताया है। ताइवान की यात्रा करके पेलोसी दक्षिणी कोरिया रवाना हो गई। रूस का कहना है कि हम यूक्रेन संकट का समाधान वार्ता से चाहते हैं। अलकायदा का कहना है कि जवाहरी अभी जिंदा हैं। और अब आप विस्तार से समाचार सुनिए।
सैयद हसन नसरुल्लाह ने कहा है कि अमरीका और इसराइल समय के शैतान हैं। लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह के महासचिव ने ये कहा है कि आर्थिक प्रतिबंध जंग हैं, उससे मुकाबला जिहाद है। अमरीका और इसराइल समय के शैतान हैं। सैयद हसन नसरुल्लाह ने अमरीका के एक पक्षी प्रतिबंधों की छाया में लेबनान की वर्तमान परिस्थिति के दृष्टिगत कहा, आर्थिक परिवेष्टन एक प्रकार का युद्ध है और उससे मुकाबले में धैर्य और उसका मुकाबला करना जिहाद है। इसी प्रकार उन्होंने ये भी कहा कि दुश्मन ने विभिन्न प्रकार के युद्ध आरंभ कर रखे हैं, इन युद्धों का मुकाबला किया जाना चाहिए। सैयद हसन नसरुल्लाह ने कहा कि सैनिक मोर्चे के अलावा भी दो मोर्चे हैं, एक आर्थिक मोर्चा और दूसरा संचार माध्यमों का मोर्चा। दुश्मन जब एक मोर्चे पर पराजित हो जाता है तो वो दूसरे मोर्चे की ओर चला जाता है। उन्होंने अतिग्रहणकारी ज़ायोनी शासन के मुकाबले में 33 दिवसीय युद्ध में प्रतिरोध को मिलने वाली विजय का उल्लेख किया। इसी प्रकार उन्होंने कहा कि अमरीका और इसराइल सबसे बड़े शैतान हैं और उनसे मुकाबला जारी रहेगा।
चीन ने अमरीका को धमकी देते हुए कहा है कि नैन्सी पेलोसी की ताइवान यात्रा पर बीजिंग की प्रतिक्रिया निर्णायक होगी। वाशिंगटन में चीन के राजदूत ने कहा कि पेलोसी की ताइवान यात्रा एक चीन का खुला उल्लंघन है जिसके बहुत बुरे परिणाम निकलेंगे। उन्होंने कहा कि ये यात्रा अमरीका और चीन के बीच तनाव बढ़ाएगी। इसी संदर्भ में चीन ने बीजिंग में अमरीकी राजदूत को विदेश मंत्रालय तलब किया है। पेलोसी की इस यात्रा से अमरीका और चीन के बीच तनाव में बहुत तेजी से वृद्धि हुई है। चीन की चेतावनी के बावजूद अमरीकी संसद सभापति मंगलवार को ताइवान पहुंचे थे। ताइवान पहुंचने के बाद पहली प्रतिक्रिया में पेलोसी ने कहा था कि उनकी ये यात्रा अमरीका और चीन के संयुक्त बयान का उल्लंघन नहीं है।
अमरीका की संसद सभापति ताइवान का विवादित दौरा करके दक्षिणी कोरिया के लिए रवाना हो गई। उत्तरी कोरिया ने नैन्सी पेलोसी की ताइवान यात्रा की निंदा की है और ये भी कहा है कि ये काम चीन के आंतरिक मामलों में हस्तक्षेप जैसा है। अमरीका की संसद सभापति चीन के विरोध के बावजूद ताइवान की राजधानी ताइपे पहुंची थी। बुधवार को उन्होंने ताइवान की संसद को संबोधित किया था। उन्होंने कहा कि हम ताइवान के लोकतंत्र की सहायता करेंगे। उन्होंने ताइवान की संसद के डिप्टी स्पीकर से भी मुलाकात की। पेलोसी ने कहा कि सुरक्षा के मुद्दे पर अमेरिका ताइवान का साथ देगा। नैन्सी पेलोसी ने यह भी कहा कि 43 वर्ष पूर्व अमेरिका ने ताइवान के साथ खड़े रहने का जो वचन दिया था उस पर वो आज भी अडिग है।
रूस का कहना है कि वो यूक्रेन संकट को डिप्लोमेटिक मार्ग से हल करना चाहता है। फार्स न्यूज के अनुसार रूसी राष्ट्रपति के प्रवक्ता ने बुधवार को मॉस्को में संवाददाता सम्मेलन में कहा कि यूक्रेन के बारे में रूस का दृष्टिकोण पूरी तरह से स्पष्ट है। दिमित्री पेस्कोव ने कहा कि हम चाहते हैं कि यूक्रेन समस्या को कूटनीतिक के माध्यम से हल किया जाए। रूस के राष्ट्रपति के प्रवक्ता से जब ये पूछा गया कि यूरोप का आरोप है कि मॉस्को यूरोपीय देशों के लिए गैस के निर्यात को सीमित कर रहा है, तो उन्होंने कहा कि इसका कारण यह है कि पश्चिम ने रूस पर प्रतिबंध लगा रखे हैं जिसके कारण गैस की सप्लाई में बाधाएं आ रही हैं। पेस्कोव ने रूस से यूरोप के लिए जाने वाली गैस पाइपलाइन नॉर्ड स्ट्रीम के संदर्भ में कहा कि पाइपलाइन की मरम्मत का काम चल रहा है। इसी के साथ उन्होंने ये भी कहा कि नॉर्ड स्ट्रीम में टर्बाइनों की मरम्मत करने में सीमेंस कंपनी को कोई भी जल्दी नहीं है।
रूस ने कहा है कि अमेरिका यूक्रेन युद्ध में प्रत्यक्ष तौर पर शामिल रहा है। रूसी रक्षा मंत्रालय ने यह दावा किया है कि वाशिंगटन युद्ध में सीधे तौर पर शामिल था और उसने खुफिया जानकारियां उपलब्ध कराईं जिसके कारण नागरिकों की सामूहिक मौतें हुईं। रूस ने कहा कि पूर्वी डोनबास और अन्य आबादी वाले क्षेत्रों पर कीव द्वारा किए गए रॉकेट हमलों के लिए अमरीका ही जिम्मेदार है। द गार्जियन में छपी रिपोर्ट के अनुसार रूस के रक्षा मंत्रालय ने दावा किया कि वाशिंगटन युद्ध में सीधे तौर पर शामिल रहा है और उसने खुफिया जानकारियां भी दी हैं। रूसी मंत्रालय ने एक बयान में कहा कि ये सब निर्विवाद रूप से साबित करता है कि व्हाइट हाउस और पेंटागन के दावों के विपरीत वाशिंगटन यूक्रेन में संघर्ष में सीधे तौर पर शामिल है।
अलकायदा प्रमुख जवाहरी की हत्या करने के बाद अब अमरीका को उसके दुष्परिणामों से चिंता हो रही है। अमरीका को अब ये डर सताने लगा है कि जवाहरी की हत्या करने के बाद उसके नागरिकों के विरुद्ध हिंसक कार्रवाइयाँ हो सकती हैं। अमरीकी विदेश मंत्रालय ने एक बयान जारी करके इस बात की संभावना जताई है कि अलकायदा प्रमुख की हत्या के बाद अमरीकी नागरिकों और उसके संस्थानों पर हमले हो सकते हैं। अमरीकी राष्ट्रपति ने सोमवार को घोषणा की थी कि अमरीकी ड्रोन हमले में अलकायदा प्रमुख एमन अज़ावेरी को काबुल में मार दिया था। अमरीका का यह भी दावा है कि ड्रोन से किए गए इस हमले में किसी अन्य को कोई क्षति नहीं पहुंची। जवाहरी को मारे जाने के संबंध में बाइडेन के बयान की मीडिया में आलोचनाएं भी हो रही हैं। वॉशिंगटन पोस्ट लिखता है कि अफगानिस्तान की राजधानी काबुल में एक घर में अमरीकी ड्रोन द्वारा अलकायदा के एक प्रमुख जवाहरी की हत्या हो सकती है जो बाइडेन की विदेश नीति की बहुत बड़ी सफलता हो, लेकिन इसी के साथ वो ये बात भी बाइडेन की विदेश नीति के लिए ये उससे भी बड़ी बदनामी है कि जवाहरी लंबे समय से काबुल में रह रहा था।
अंतर्राष्ट्रीय आतंकवादी संगठन अलकायदा ने वरिष्ठ सदस्य अल जवाहिरी के मारे जाने का खंडन किया है। इरना की रिपोर्ट के अनुसार जवाहिरी के सलाहकार अबू सैफ ने इस बात का खंडन किया है कि अलकायदा प्रमुख जवाहिरी मारे गए हैं। जवाहिरी के सलाहकार अल मिस्री ने ट्वीट किया कि जवाहिरी अभी भी जिंदा है और मैंने उनसे स्वयं मुलाकात की है। अबू सैफ अल मिस्री ने पूरी दुनिया में अलकायदा के सदस्यों और समर्थकों को विश्वास दिलाया है कि जवाहिरी जिंदा हैं और वे पूरी तरह से स्वस्थ हैं। حالانکہ زواہری کے صلاحکار ابو سیف المصری نے اپنے ٹویٹ میں یہ اسپشٹ نہیں کیا کہ انہوں نے زواہری سے کب اور کہاں پر بھیٹ کی تھی. ادھر امریکی ادھیکاری پہلے ہی اعلان کر چکے ہیں کہ رویوار کی صبح افغانستان کی راجدھانی کابل میں امریکہ کے چالک رہت ویمان کے حملے میں القاعدہ پرمکھ زواہری مارے گئے. امریکی راشٹرپتی جو بائیڈن نے اس خبر کی پشٹی کی تھی.
عراق کے الپسنکھیک سمودائے ازدیوں نے اس دیش کے سنسیبل ہشت الشعبی کا آبھار ویکت کیا ہے. داعش کے آتنکوادیوں کے ہاتھوں عراق کے الپسنکھیک سمودائے ازدیوں کی ہتیا کرنے اور ان کی مہیلاؤں کو بندی بنائے جانے کی آٹھویں ورشگانٹھ پر اس سمودائے سے ہشت الشعبی کی سراہنا کی ہے. ازدی سمودائے کے ایک مکھیا سعید بتوش نے کہا کہ واسطو میں ہشت الشعبی نے نینوا سنجار اور انیہ کھیتروں کی سرکشا کو سنشچت بنایا. انہوں نے کہا کہ ہم کو سوئم سیوی بل ہشت الشعبی پر بہت بھروسہ ہے. ازدی سمودائے کے اس نیتا کا کہنا تھا کہ ہمارے سمودائے کو داعش کے حملوں سے سرکشت رکھنے میں ہشت الشعبی نے بہت ہی مہتوپورن بھومیکا نبھائی ہے. ان کا کہنا تھا کہ ہشت الشعبی کے بلیدان کو ہم بھلا نہیں پائیں گے. گورتلب ہے کہ نینوا پرانت کے پشچمی بھاگ میں استھت سنجار علاقے میں ازدی سمپردائے کے لاکھوں انوائی رہتے ہیں. تکفیری آتنکوادی گٹ داعش نے 2014 میں امریکہ اور سعودی عرب سہیت اپنے عرب و پشچمی گھٹکوں کی سینیہ و آرتھک سہایتا سے عراق پر حملہ کیا تھا. اس حملے کے بعد عراق کے اتری اور پشچم کھیتر کے بڑے بھاگ پر قبضہ کیا جہاں پر اس نے بے شمار جگھنے اپرادھ کیے.
ایک یمنی لیکھک کا کہنا ہے کہ دشمن کو ہم سے بہت ادھک یدھ ورام کی آوشیکتا ہے. انہوں نے کہا یہ آوشیکتا یوکرین میں یدھ ہونے اور یورپ میں ارجا سنکٹ ہونے کی وجہ سے اور ادھک ہو گئی ہے. حمید عبد القادر نے ایرنا سے بات چیت میں کہا کہ یوکرین میں یدھ ہونے اور یورپ میں ارجا سنکٹ ہونے کی وجہ سے سعودی عرب اور اس کے سمرتھک بہت پریاس کر رہے ہیں کہ سعودی عرب کے تیل پرتشٹھان لکش نہ بننے پائیں اور اس چیز سے نشچنت ہو جائیں کہ یدھ ورام کی اودھی میں وردھی بہت ضروری ہے. اسی کے ساتھ وشو سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز.
دوستو میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں. آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے مانو ادھیکار کے بڑ بولے دعوے داروں پر ایران کے چیف جسٹس کے سیدھے پرہار کے بارے میں,
ایران کی نیائے پالیکا کے پرمکھ غلام,
اور پھر بات کریں گے چین کی دھمکی کے بعد بھی تائیوان پہنچی پیلوسی کے بارے میں,
امریکہ کی پرتندھی سبھا کی ادھیکش نینسی,
اور انت میں چلیں گے بھارت جہاں کشمیر میں امام حسین علیہ السلام کی شہادت اور اس کے مقصد کو لے کر ہوئے سمیلن کے بارے میں ہمارے سنواد داتا وستار سے آپ کو بتائیں گے.
اتری کشمیر کے اوتی پورا کے آستانے عالیہ میں
تو دوستو سب سے پہلے بات کرتے ہیں ایران کی نیائے پالیکا کے پرمکھ کے اس بیان کے بارے میں کہ جس میں انہوں نے کہا ہے کہ مانو ادھیکار کے جھوٹے دعوے کرنے والوں کو انسانوں کی بھی صحیح پریبھاشا نہیں معلوم ہے. اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھ ہی احمد عباس.
ایران کی نیائے پالیکا کے پرمکھ غلام حسین محسنی اجئی نے اسلامی مانو ادھیکار و مانویہ پرتشٹھا پرسکار وترن کے ساتویں سماروہ میں کہا کہ مانوادھیکار کے جھوٹے دعوے کرنے والے پشمی دیشوں کو انسان کی صحیح پریبھاشا تک نہیں معلوم ہے. محسنی اجئی نے پشمی سرکاروں کے پچھلے کچھ شتابدیوں کے اتہاس کا سرسری جائزہ لیتے ہوئے کہا کہ انہوں نے الگ الگ بہانوں سے دنیا بھر میں بھیانک اپرادھ کیے. الجیریا, افریقی دیشوں, ایشیا, بھارت اور فلسطین میں عراق اور یمن میں ان کے اپرادھوں کے بڑے بھیانک روپ دیکھے جا سکتے ہیں۔ یہ بات صحیح ہے کہ پشمی دیشوں نے اپنی یوجناؤں اور ایجنڈوں سے دنیا کے دیشوں کو بھاری نقصان پہنچایا۔ کچھ دیشوں کا تو انفراسٹرکچر تباہ کر کے رکھ دیا۔ بھیانک اپرادھوں کا اتنا لمبا اتہاس رکھنے والے فرانس اور برٹین مانواधिकारوں کے وشے میں اتنے بڑے بڑے دعوے اور پاکھنڈی باتیں کرتے ہیں کہ حیرت ہوتی ہے۔ وہیں ورتمان کال میں امریکہ اس سندرب میں سب سے بھیانک ادارن ہے۔ وہ مانواधिकार کو ہتھکنڈے کے روپ میں استعمال کرتا ہے اور اس کے ذریعے انیہ دیشوں پر دباؤ ڈالتا رہتا ہے۔ امریکہ ہر سال انیہ دیشوں میں مانواधिकार کی استھتی کے بارے میں رپورٹ جاری کرتا ہے، اور جو دیش امریکہ کی نیتیوں سے سہمت نہیں ہیں انہیں اس رپورٹ میں خوب نشانہ بناتا ہے۔ روسی ٹیکہ کار آندرانیک میگرانیان کا کہنا ہے کہ امریکہ انیہ دیشوں کی تلنا میں کہیں زیادہ مانواधिकारوں کا ہنن کر رہا ہے۔ یہ سوال اہم ہے کہ امریکہ کو یہ حق کیسے ہے کہ وہ انیہ دیشوں کے بھیتر مانواधिकार کی استھتی کے بارے میں ٹپنی کرے۔ امریکی سرکار مانواधिकार کے سمان کے دعوے تو بہت کرتی ہے اور ویکتیگت و ساموہک آزادی کی حفاظت کے بڑے نعرے لگاتی ہے، مگر استھانیہ مول نواسیوں اور اشویتوں کے ساتھ امریکی سرکار اور اسٹیبلشمنٹ کے کرور رویے کی گھٹناؤں کو دیکھیے تو بالکل الگ تصویر سامنے آتی ہے۔ واشنگٹن سرکار کی خاص بات یہ ہے کہ وہ بڑی ڈھٹائی سے جھوٹ بولتی ہے اور بڑی ڈھٹائی سے اپنے وعدوں کی اپیکشا کرتی ہے۔ کورونا وائرس کی مہاماری پھیلی تو مول نواسیوں اور اشویتوں کو سب سے زیادہ نقصان پہنچا۔ ایران کی سنسد نے ودیش نیتی و راشٹریہ سرکشا آیوگ کے پرمکھ وحید جلال زادے نے امریکہ کے ہاتھوں مانواधिकारوں کے ہنن کے بارے میں کہا کہ امریکہ کی آبادی دنیا کی کل آبادی کا 5% ہے، مگر دنیا کے 25% قیدی اس دیش میں ہیں۔ لیٹن امریکی مول اور افریقی مول کے لوگوں کے ساتھ بڑی بے رحمی کا برتاؤ کیا جاتا ہے، مگر امریکہ اس کے بعد بھی مانواधिकार کا پہرے دار خود کو کہتا ہے۔ ودیشوں میں بھی امریکی سرکار، سینا اور انیہ سنستھاؤں کی گتیویدھیاں بڑی بھیانک اور دردناک ہیں۔ امریکہ نے ویتنام، افغانستان، عراق، جاپان اور سیریا جیسے دیشوں میں مانواधिकारوں کی دھجیاں اڑائی ہیں۔ گوانتانامو جیل کو دنیا کبھی بھی نہیں بھول سکتی، جہاں قیدیوں کو امانوی یاتنائیں دی گئیں۔
اور اب چرچا کرتے ہیں امریکہ کی پرتینیدھی سبھا کی ادھیکش نینسی پیلوسی کی اس یاترا کی کہ جس نے پوری دنیا کے پارے کو چڑھا دیا ہے۔ چین کی سینک دھمکی کے باوجود پیلوسی تائیوان کیوں گئیں؟ اس سوال کا جواب تلاشتے ہوئے ہمارے ساتھی محمد مہدی وستار سے ایک رپورٹ پیش کر رہے ہیں۔
امریکہ کی پرتینیدھی سبھا کی ادھیکش نینسی پیلوسی منگلوار کی رات کو تائیوان پہنچ گئیں۔ تائیوان کی راشٹرپتی سائی انگ وین نے تائپے ایئرپورٹ پر پہنچ کر پیلوسی کا سواگت کیا۔ اس بیچ تائیوان کے راشٹرپتی کاریالے کی ویب سائٹ کچھ دیر کے لیے ہیک ہو گئی تھی، جسے بعد میں بحال کر لیا گیا۔ مانا جا رہا ہے کہ ہیکنگ کی اس بڑی واردات کو پیلوسی کی یاترا سے ناراض چین کے ہیکروں نے انجام دیا، کنتو اس بات کی پشٹی نہیں ہو پائی۔ چین نے امریکہ کو دھمکی دی تھی کہ یدی نینسی پیلوسی تائیوان کی یاترا کرتی ہے تو اس کے گمبھیر پریڑام بھگتنے ہوں گے۔ چینی ودیش منتری نے کہا کہ تائیوان مدے پر امریکہ جس طرح سے وشواس گھات کر رہا ہے، اس سے اس کی راشٹریہ وشوسنیتا ختم ہو رہی ہے۔ یہ طے مان کر چلنا چاہیے کہ اس کا نتیجہ اچھا نہیں ہوگا۔ اسی پرکار انہوں نے کہا کہ امریکہ کے ڈرانے دھمکانے والے چہرے نے اسے پھر سے دنیا کی شانتی کے لیے سب سے بڑے خطرے کے روپ میں دکھایا ہے۔ پیلوسی اور ان کے پرتنیدھی منڈل کو لے جانے والا ابھیمان منگلوار کو ملیشیا سے روانہ ہوا۔ ملیشیا میں انہوں نے پردھان منتری اسماعیل صابری یعقوب کے ساتھ دوپہر کا کھانا کھایا۔ تائیوان کے ودیش منترالے نے اس بارے میں ٹپڑی کرنے سے انکار کیا تھا کہ کیا پیلوسی یاترا کریں گی۔ تائیوان میں پیلوسی کے بھبیہ سواگت کی تیاری کی گئی ہے، اور تائپے میں دو عمارتوں پر ایل ای ڈی ڈسپلے پر سواگت شبد لکھے گئے ہیں، جن میں پرتشٹھت تائپے 110 عمارت بھی شامل ہے۔ سواگت شبدوں میں لکھا ہے، ताइवान में आपका स्वागत है स्पीकर पेलोसी। चीन के विदेश मंत्रालय के प्रवक्ता ने मंगलवार को बीजिंग में कहा कि अमेरिका और ताइवान ने उकसावे के लिए मिलीभगत की है और चीन को आत्मरक्षा में कार्रवाई करने के लिए मजबूर किया जा रहा है। पेलोसी के ताइवान पहुंचने से कुछ समय पहले चीन की सरकारी मीडिया ने कहा था कि चीनी SU-35 लड़ाकू जेट ताइवान जलडमरू मध्य को पार कर रहे हैं। हालांकि बयान में ये साफ नहीं किया गया था कि ये लड़ाकू विमान कहां जा रहे हैं और इनका लक्ष्य क्या है। ताइवान के रक्षा मंत्रालय ने भी कहा कि उसकी हवाई सीमा में चीन के 21 लड़ाकू विमान घुसे थे। इस बीच कुछ हैकर्स ने ताइवान के राष्ट्रपति कार्यालय की वेबसाइट पर एक साइबर हमला किया जिससे मंगलवार की शाम कुछ देर के लिए ये गायब हो गई। ताइवान के राष्ट्रपति कार्यालय ने बाद में कहा कि हमले के तुरंत बाद वेबसाइट को बहाल कर दिया गया। पेलोसी की यात्रा को लेकर जिस तरह चीन क्रोधित है उससे माना जा रहा है कि ये कार्य चीनी हैकरों का है। हालांकि इस बात की अभी तक पुष्टि नहीं हो पाई है कि वेबसाइट को किसने हैक किया था। सवाल ये उठता है कि चीन नैन्सी पेलोसी की यात्रा पर इतना नाराज क्यों है और उसने सैनिक धमकी क्यों दी है। उसके जवाब में जानकार हलकों का कहना है कि चीन वास्तव में ताइवान को अपना भाग और क्षेत्र मानता है और जो भी अमेरिकी चीन की अनुमति व सहमति के बिना इस क्षेत्र की यात्रा करता है चीन उसे अपनी राष्ट्रीय संप्रभुता का उल्लंघन समझता है। इसी प्रकार जानकार हलकों का मानना है कि अमेरिका के प्रतिनिधि सभा के अध्यक्ष नैन्सी पेलोसी ने ताइवान की यात्रा करके बता दिया है कि अमेरिका ताइवान को चीन का भाग नहीं बल्कि एक स्वतंत्र देश के रूप में मानता है और ये वो चीज है जिसे चीन बिल्कुल भी पसंद नहीं करता।
और अब रुक करते हैं भारत का और बात करते हैं कश्मीर में मुहर्रम महीने में आयोजित की गई इमाम हुसैन की शहादत और उसके उद्देश्यों को लेकर कॉन्फ्रेंस के बारे में। इस सम्मेलन की विशेष बात यह थी कि इसमें मुसलमानों के सभी मतों के धर्मगुरुओं और लोगों ने भाग लिया। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
उत्तरी कश्मीर के उतीपोरा के आस्थान आलिया में आज तमाम धार्मिक गुटों ने शहीदी शोधा कॉन्फ्रेंस का आयोजन किया था जिसमें विशेष तौर पर तकरीब मजाहिब के एक सदस्य लामा सईद सादिक हुसैनी ने भी भाग लिया। इस अवसर पर इस शहीदी शोधा कॉन्फ्रेंस की अध्यक्षता जम्मू कश्मीर के मुफ्ती आजम मुफ्ती नासरुल इस्लाम ने की। इस अवसर पर धार्मिक नेताओं ने जहाँ इमाम हुसैन अलैहिस्सलाम की जिंदगी पर विस्तार के साथ रोशनी डाली वहीं पर उन्होंने कहा कि विश्व भर में मुसलमानों की जितनी भी समस्याएं हैं उनका समाधान सिर्फ और सिर्फ मुस्लिम एकता में है। उन्होंने कहा कि विश्व भर में मुसलमानों को एक दूसरे से लड़ाने के लिए जो षड्यंत्र रचे जा रहे हैं जरूरत इस बात की है कि उनको असफल बना दिया जाए
क्योंकि फिक्री तजाद पैदा किया गया। नहीं नहीं फिक्र बहुत आए हैं। कश्मीर में तो
मुफ्ती नासरुल इस्लाम ने अपने भाषण में कहा कि कश्मीर में भी ऐसी कई घटनाएं घटी परंतु कश्मीर का इतिहास रहा है कि यहां हम ऐसे तत्वों को कामयाब नहीं होने देते हैं। उन्होंने कहा कि विश्व को भी चाहिए कि वो एकता के साथ आगे बढ़े तभी हम अपने मिशन को प्राप्त कर सकते हैं। उन्होंने विश्व की परिस्थितियों का जिक्र करते हुए कहा कि जिस तरह इस्लामी गणतंत्र ईरान ने एकता को अपना ईमान बनाया है उसी तरह विश्व के मुसलमानों को भी एकता ईमान का जुज करार देना चाहिए। उन्होंने कहा कि विश्व भर जितने भी प्रयास एकता के लिए होंगे उसी में मुसलमानों की भलाई मुजमिर है। इस अवसर पर लामा सईद सादिक हुसैनी ने पत्रकारों के साथ वार्ता करते हुए कहा
जो आज हमारे लिए जरूरी है और इस आफत ज़दा दुनिया में इमाम हुसैन का पैगाम बहुत जरूरी है कि अगर तुम इस्लाह नहीं कर सकते किसी समाज की तो तुम्हें अगर अपनी जान देनी पड़े कुदरत और ताकत के मुकाबले में जुल्म करने के वालों के मुकाबले में जो फसाद करते हैं दीन में खिलवाड़ पैदा करते हैं इस्लाम को आतंकवाद के नाम से जोड़ते हैं इस्लाम को दहशतगर्दी से जोड़ते हैं उनके लिए इमाम हुसैन का बहुत खुला पैगाम है कि किस तरीके से दीन की खिदमत और इस्लाम की खिदमत कैसे की जा सकती है। आप इस्लाम की खिदमत शोर और तलवार और झंडे के बलबूते पर नहीं कर सकते یہ ایک کھلا پیغام ہے جو یہاں سے دیا جا رہا ہے اسلام سے.
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے. دکشنی کشمیر میں بھارتی سرکشا بلوں کے ساتھ ایک مٹ بھیڑ میں ایک الگاوادی چھاپہ مار کے ہتات ہونے کی سوچنا ہے. سپتی محمد حسن، ریڈیو تہران، سری نگر.
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستوں، جیسا کہ آپ جانتے ہیں، محرم کا مہینہ چل رہا ہے. ہم اس زمانے میں آپ کے لیے وشیش کارکرم لاتے ہیں. پیش ہے محرم کے سمبندھ میں ایک وشیش کارکرم.
دوستوں، محرم کے سمبندھ میں ایک وشیش کارکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے.
دوستو، آزادی ایک ایسی وشیشتا ہے جس کی پرشنسا کی گئی ہے، اور یہ وہ وشیشتا ہے جسے ہر سوتنتر انسان پسند کرتا ہے. مہان ایشور نے ہر انسان کو پوری طرح سواتنتر پیدا کیا ہے. اگر لوگ آزادی کا صحیح استعمال کریں اور انہیں سچائی گیات ہو جائے تو صحیح و ستیہ کے راستے کا انسرن کریں گے. جس انسان نے سوئم کو آزادی کے آبھوشن سے سسجت کر لیا ہو، وہ انگنت سدگڑوں سے بھی سوئم کو سسجت کر لے گا.
مہان ایشور نے مظلوم اور آزاد لوگوں کو شبھ سوچنا دی ہے کہ وہ ان لوگوں کو زمین پر اپنا پرتندھی بنائے گا اور سورگ میں اپنی نعمتیں پردان کرے گا. کتنے خوش نصیب وہ لوگ ہیں جو آزادی کے ساتھ ستیہ کے مارگ میں لڑتے و سنگھرش کرتے ہیں اور مظلوم لوگوں کی سہایتا کرتے ہیں اور کسی پر بھی اتیاچار نہیں کرتے ہیں. سارانش یہ کہ آزاد وہ انسان ہے جو چیزوں اور وچاروں کے چین میں بھی پوری طرح سوتنتر ہو، یعنی طاقت کے بل پر یا کسی وجہ سے کوئی بھی آپ کی بات سویکار کرنے کے لیے مجبور نہ ہو. آج ہمارے سماج میں ہزاروں نہیں بلکہ لاکھوں کروڑوں لوگ ہیں جو دیکھنے میں تو سوتنتر و آزاد ہیں، پرنتو واستو میں وہ آزاد نہیں ہیں. آج بہت سے لوگ سچائی اور ستیہ کو جاننے کے باوجود نہ تو اسے سویکار کرتے اور نہ ہی اس کا انوپالن کرتے ہیں.
کربلا کے مہان دلہن سے جہاں انسان کو انگنت پاٹھ ملتے ہیں، وہیں آزادی کا درس بھی ملتا ہے. جن لوگوں نے امام حسین علیہ السلام کی آواز پر لبیک کہا تھا، ان سب کی ایک وشیشتا یہ تھی کہ ان لوگوں نے پوری آزادی کے ساتھ سچائی کا مارگ چین کیا تھا. ان لوگوں نے کسی پرکار کے بھائے کے بنا سچائی کے مارگ میں اپنی جان دے دی. جن لوگوں نے اپنے پرانوں کو امام حسین علیہ السلام پر نچھاور کیا، انہیں اپنے کام و چین پر گرو تھا. یہی نہیں، خود امام حسین علیہ السلام نے اپنے وفادار ساتھیوں پر گرو کیا تھا اور کہا تھا، جیسے اصحاب مجھے ملے، نہ میرے نانا کو ملے، نہ بابا کو ملے اور نہ بھائی حسن کو ملے.
جو لوگ کربلا کے رن کھیتر میں امام حسین علیہ السلام کے ساتھ موجود تھے، ان کے پورے استتو میں آزادی کے سمندر کی لہریں ٹھانٹے مار رہی تھیں اور ان لوگوں نے سمے کے اتیاچاری کے سامنے گھٹنے نہیں ٹیکے. جو لوگ دل سے سچائی قبول کر لیتے ہیں، وہ اس بات کی پرواہ ہی نہیں کرتے کہ کون لوگ ان کے ویرودھی اور دشمن ہیں. وہ سچائی کے ساتھ جینے کو ہی جیون سمجھتے ہیں، اپمان کے ساتھ زندگی کو بالکل بھی پسند نہیں کرتے. خود امام حسین علیہ السلام کا مشہور کتھن ہے کہ ذلت و اپمان کے ساتھ زندگی سے عزت کی موت بہتر ہے. امام حسین علیہ السلام اور ان کے وفادار ساتھیوں نے کربلا میں امر بلیدان دے کر ثابت کر دیا کہ وہ اسطح و اتیاچار کے سامنے جھکنے والے نہیں ہیں.
جب پتھ بھرشٹ اور دھرم بھرشٹ یزید نے امام حسین علیہ السلام سے اپنی بیعت کرنے کے لیے کہا تھا یعنی اپنے انسرن کے لیے کہا تھا تو امام حسین علیہ السلام نے کہا تھا میرے جیسے تیرے جیسے کی بیعت نہیں کر سکتے، یعنی جو بھی میرے جیسا ہوگا وہ تیرے جیسے کی بیعت نہیں کرے گا، یعنی آدم سے لے کر خاتم تک اور حضرت علی علیہ السلام سے لے کر امام حسن علیہ السلام تک اور میرے بعد جو بھی میرے جیسا ہوگا وہ تیرے جیسے کسی بھی بھرشٹاچاری کی بیعت نہیں کرے گا۔ کربلا کی مہان گھٹنا کا ایک سب سے بڑا درس اور سندیش آزادی ہے۔ دوسرے شبدوں میں جو انسان اپنے آپ کو حسنی سمجھتا ہے اسے یہ دیکھنا چاہیے کہ اس کے اندر آزادی کی بھاونا ہے یا نہیں۔
دوستو، اگر واستوک ارتھوں میں آزادی نہیں ہے تو انسان سچا حسینی نہیں ہے۔ جو انسان سچ و حق بول نہیں سکتا وہ سچا حسینی نہیں ہو سکتا۔ سچا حسینی کائر و ڈرپوک نہیں ہو سکتا۔ امام حسین علیہ السلام کے وفادار ساتھی نیڈر تھے۔ اگر وہ نیڈر و نروک نہ ہوتے تو ہزاروں کی سنکھیا میں یزید کی راکشسی سینا کے مقابلے میں نہ ڈٹ جاتے، اور انہیں پورن وشواس تھا کہ وہ مارے جائیں گے، پھر بھی وہ سچ کا ساتھ دینے سے لیش ماتر بھی پیچھے نہیں ہٹے۔ دوسرے شبدوں میں سچے حسینی کی ایک وشیشتا یہ ہے کہ وہ نہ تو اسطح کو سویکار کرتا ہے اور نہ ہی اتیاچاریوں سے ڈرتا ہے، بلکہ اتیاچاری سچے حسینی سے ڈرتے ہیں۔ سچا حسینی کبھی بھی اس بات کو نہیں دیکھتا ہے کہ اس کے سامنے کتنے لوگ ہیں۔ وہ اکیلا بھی رہے اور پوری دنیا کی سینا اس کے مقابلے میں آ جائے تب بھی وہ حق ہی کہے گا۔
جو انسان آزاد ہوتا ہے وہ سچ کی آواز پر لبیک کہنے کو اپنا پرم دائتو سمجھتا ہے۔ وہ یہ نہیں دیکھتا کہ سچ کی آواز پر لبیک کہنے سے ہمارا کتنا نقصان ہوگا، جبکہ ہمارے سماج میں ایسے لوگوں کی کمی نہیں ہے جو سچ کی آواز پر لبے کہنے سے پہلے یہ دیکھتے ہیں کہ اس سے انہیں نقصان ہوگا یا نہیں۔ اگر سچ کا ساتھ دینے یا اس کے پکش میں بولنے سے ان کے ہت خطرے میں دکھائی دیتے ہیں تو وہ چپی ساتھ لیتے ہیں اور اپنی چپی کو عقل مندی کا نام دیتے ہیں اور اپنے کاریوں کا اوچیت درشانے کے لیے کہتے ہیں کہ سمے کی مانگ یہی ہے، جبکہ اس پرکار کے لوگ یہ بھول جاتے ہیں کہ اگر اس شیلی پر امام حسین علیہ السلام کے وفادار ساتھی عمل کرتے تو شاید ہی کوئی امام حسین علیہ السلام پر اپنی جان قربان کرتا۔
دوستو، جب پوتر نگر مدینہ کے گورنر نے دھرم بھرشٹ یزید کی بیعت کرنے کے لیے امام حسین علیہ السلام کو بلایا تو آپ نے فرمایا، تم اچھی طرح جانتے ہو کہ ہم اہل بیت ہیں، ہمارے گھر ایشوریہ سندیش نازل ہوتا تھا، ہمارے گھر فرشتے آتے جاتے تھے، ہمارے گھر قرآن اترا ہے، ایشور نے ہم سے اسلام کا آرم کیا ہے، پرنتو یزید وہ ویکتی ہے جو گناہگار پاپی اور اتیاچاری ہے اور ایشوریہ قانونوں کو پہلو تلے کچل رہا ہے، میرا جیسا یزید جیسے کی بیعت نہیں کر سکتا۔
اس سمے جو لوگ بھی امام حسین علیہ السلام اور دھرم بھرشٹ یزید کو جانتے تھے وہ بہت اچھی طرح اس بات کو جانتے تھے کہ امام حسین علیہ السلام کبھی بھی یزید کی بیعت نہیں کریں گے۔ یزید کی بیعت کرنے کا مطلب یہ تھا کہ جو بھی یزید کرتا اس پر امام حسین علیہ السلام چپ رہتے، اور یزید کے سمے کے اور اس کے بعد کے لوگ اس سمے کی اسلام کی شکشاؤں کو وشدھ اسلامی شکشا کا نام دیتے اور اس پر عمل کرتے۔ امام حسین علیہ السلام اگر یزید کی بیعت کر دیتے تو 124,000 پیغمبروں کی محنت پر پانی پھر جاتا۔ یزید کی بیعت کر دینے کا مطلب اسلام کے انت کی بیعت کر دینا ہوتا۔
روچک بات ہے کہ دھرم بھرشٹ یزید اس ہستی سے بیعت کی مانگ کر رہا تھا جس کے نانا بابا اور بھائی نے اسلام کے پرچار پرسار کے لیے بہت ادھک کٹھنائیاں سہن کی تھیں، اور امام حسین علیہ السلام سمے کے امام تھے، اور اگر وہ بیعت کر دیتے تو سارے مسلمان ان کا انسرن کرتے، اور یزید یہ کہتا کہ دیکھو امام حسین نے بھی میری بیعت کر دی ہے، اور جو میں کہہ رہا ہوں وہی اسلام ہے، جبکہ سب کو پتا تھا کہ امام حسین حق و ستیہ پر ہیں، اور جو بھی ان سے ہٹ کر شیلی اپنائے گا وہ اسلام نہیں کچھ اور ہوگا۔ پیغمبر اسلام کی مشہور حدیث ہے جس میں آپ نے فرمایا ہے کہ حسین ہدایت و ستیہ کا چراغ ہے، مکتی و کلیان کی کشتی ہیں، اور جو بھی اس ناؤ پر سوار ہو گیا وہ نجات پا گیا، اور جو بھی اسے منہ موڑے گا وہ ڈوب جائے گا۔
یہاں ایک سوال یہ اٹھتا ہے کہ جو مسلمان نماز پڑھتے تھے، روزہ رکھتے تھے اور پوتر قرآن کی تلاوت کرتے تھے، وہ جانتے تھے کہ امام حسین علیہ السلام پیغمبر اسلام کے پران پریہ ناتی ہیں، سمے کے امام ہیں، امام حسین علیہ السلام کے بارے میں سب کچھ جانتے تھے، اس کے باوجود ان کے خلاف جنگ کی اور امام حسین علیہ السلام اور ان کے وفادار ساتھیوں کو 3 دن کا بھوکا پیاسا شہید کر دیا اور ان کے پریجنوں کو بندی بنا لیا، ان کے خیموں میں آگ لگا دی، مسلمانوں نے ایسا کیوں کیا؟
دوستو، واستوک نمازی وہ ہیں جو واستو میں مہان ایشور کی اپاسنا کرتا ہے، کیول سمے پر نماز پڑھ لینے، روزہ رکھ لینے اور پوتر قرآن کی تلاوت آدی کر لینے سے انسان سچا مسلمان نہیں بن جاتا۔ سچا مسلمان وہ ہے جو ایشور کے پریم میں اپاسنا کرتا ہے اور اس کے پورے استتو میں مہان ایشور کا پریم و بھے سمایا ہوتا ہے۔ حدیثوں میں کہا گیا ہے کہ نماز اور روزے کو ایمان کی پہچان کا ماپدنڈ نہ بنانا ہے، بلکہ یہ دیکھو کہ وہ لوگوں کے ساتھ لین دین میں کیسا ہے۔ واستوکتا بھی یہی ہے، بہت سے لوگ نماز پڑھتے اور روزہ رکھتے ہیں، پرنتو سمے آنے پر لوگوں کے ساتھ چھل کپٹ کرنے میں بھی سنکوچ سے کام نہیں لیتے ہیں۔ اس پرکار کے لوگ واستوک مسلمان نہیں ہوتے ہیں۔
بہرحال جو تتھا کتھت مسلمان امام حسین علیہ السلام کے مقابلے میں آئے تھے، ان کے پیٹ حرام سے بھرے ہوئے تھے اور وہ دنیا کی موہ مایا میں دل کے اندھے ہو چکے تھے۔
اگر تیری آزاداری نہ ہوتی، شبیر اگر تیری آزاداری نہ ہوتی،
شبیر اگر تیری آزاداری نہ ہوتی، شبیر اگر تیری آزاداری نہ ہوتی۔
مظلوم کی دنیا میں، مظلوم کی دنیا میں طرفداری نہ ہوتی،
شبیر اگر تیری آزاداری نہ ہوتی، شبیر اگر تیری آزاداری نہ ہوتی۔
شبیر کا مقصد جو سمجھ لیتا زمانہ، مقصد جو سمجھ لیتا زمانہ، قرآن کو سمجھنے میں،
قرآن کو سمجھنے میں
یہ دشواری نہ ہوتی،
شبیر اگر تیری آزاداری نہ ہوتی، شبیر اگر تیری آزاداری نہ ہوتی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے محرم کے بارے میں ہمارا وشیش کارکرم سنا۔ کارکرم آپ کو کیسا لگا اس بارے میں آپ ہمیں ضرور بتائیے گا۔ اپنی پرتکریاؤں کو آپ ہمیں ای میل کے مادھیم سے بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir۔ اور اب پیش ہے سبھا کا انتیم کارکرم آج کل۔
Thank you. दोस्तों, कार्यक्रम आजकल को लेकर आपकी सेवा में उपस्थित है स्वाति और कायम रिजवी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम ब्रिटेन के भूतपूर्व प्रधानमंत्री के बयान की समीक्षा करेंगे।
दोस्तों, ब्रिटेन के प्रधानमंत्री का ये मानना है कि दुनिया बहुध्रुवीय व्यवस्था की ओर बढ़ रही है। ऐसे में दुनिया के देशों पर पश्चिम का आर्थिक और राजनीतिक वर्चस्व समाप्त होता जा रहा है। ब्रिटेन के भूतपूर्व प्रधानमंत्री टोनी ब्लेयर ने यह कहा है कि दुनिया पर पश्चिम का वर्चस्व समाप्त हो रहा है। ये बात कहने वाला व्यक्ति दुनिया में एक ध्रुवीय व्यवस्था या पश्चिमी नीतियों का कोई कट्टर आलोचक नहीं है, बल्कि ये वो इंसान है जो अपने प्रधानमंत्री काल में वर्षों तक विश्व पर पश्चिमी मूल्यों को थोपने में अग्रणी रहा है। ये वो व्यक्ति है जो दुनिया में ब्रिटिश उपनिवेशवाद के अंतर्गत पश्चिम की नीतियों को थोपने का पक्षधर रहा है। टोनी ब्लेयर सन 1997 से 2007 तक ब्रिटेन के प्रधानमंत्री रहे हैं। उन्होंने अपने एक संबोधन में कहा था कि वर्तमान शताब्दी की सबसे बड़ी भू राजनीति रूस की ओर से नहीं बल्कि चीन की ओर से आरंभ होगी।
टोनी ब्लेयर का कहना है कि हम पश्चिम के राजनीतिक व आर्थिक वर्चस्व की समाप्ति की ओर बढ़ रहे हैं। अब विश्व बहुत ही तेजी से दो ध्रुवीय या संभवतः बहुध्रुवीय व्यवस्था की ओर आगे बढ़ रहा है। यह इतिहास में पहली बार है कि जब पूर्व पश्चिम के मुकाबले में खड़ा होता दिखाई दे रहा है। पिछले कई वर्षों से एक ध्रुवीय विश्व व्यवस्था के पतन और विश्व युद्ध के पश्चात पश्चिमी प्रभाव के समाप्त होने के बारे में पश्चिमी हलकों में बातें होती रही हैं। इसके अतिरिक्त पश्चिम के प्रभावशाली नेता समय समय पर विश्व पर पश्चिमी वर्चस्व के बारे में अपने विचार रखते रहे हैं। अब फिर से इस मुद्दे पर विचार विमर्श तेज होता जा रहा है कि आगामी विश्व व्यवस्था का स्वरूप क्या होगा। बात यही कही जा रही है कि लगभग चार शताब्दियों के पश्चिमी वर्चस्व के बाद भविष्य में विश्व व्यवस्था किस प्रकार की होगी।
दोस्तों, इस विषय को स्पष्ट करने से पहले ये समझना उचित होगा कि विश्व पर पश्चिम का वर्चस्व कैसे आरंभ हुआ। जानकारों का कहना है कि 16वीं से 17वीं शताब्दी के दौरान विश्व पर पश्चिमी वर्चस्व का आरंभ हो चुका था। स्पेन और पुर्तगाल की खोज के साथ ही ये काम शुरू हुआ जो 18वीं शताब्दी तक जारी रहा। इसको फ्रांसीसी शताब्दी के रूप में भी वर्णित किया जा सकता है। उसके बाद 19वीं शताब्दी को ब्रिटेन से विशेष किया जा सकता है। इसके बाद 20वीं शताब्दी में संयुक्त राज्य अमेरिका ने उनका स्थान लिया और वो पश्चिमी मूल्यों को पूरे विश्व में लागू करने में लग गया।
द्वितीय विश्व युद्ध के बाद अमेरिका के राष्ट्रपतियों ने उसी मार्ग को अपनाया जिसको वुडरो विल्सन ने 1919 में निर्धारित किया था। यूरोपीय मूल्यों के आधार पर कई अंतर्राष्ट्रीय संगठनों का गठन किया गया जिनमें से बहुत से अमेरिका में ही मौजूद हैं, जैसे संयुक्त राष्ट्र संघ, विश्व बैंक और अंतर्राष्ट्रीय मुद्रा कोष। इसके बाद विश्व में शीत युद्ध की लहर फैल गई और जिसने 35 वर्षों तक संसार पर दो ध्रुवीय व्यवस्थाओं को थोपा, एक संयुक्त राज्य अमेरिका और दूसरे सोवियत संघ। इन घटनाओं के साथ ही दुनिया में कुछ दूसरे बदलाव भी आए जिनमें से प्रत्येक के कारण बहुत ही जबरदस्त भू राजनीतिक परिवर्तन हुए। विश्व के पटल पर होने वाले परिवर्तनों के वर्षों में 1979 को भुलाना आसान नहीं है।
इस वर्ष दुनिया में तीन ऐसी बड़ी महत्वपूर्ण घटनाएं घटी जिन्होंने पूरे विश्व को प्रभावित किया। वे तीन घटनाएं इस प्रकार हैं: 1979 में ईरान की इस्लामी क्रांति, चीन में सन 1979 में नई नीतियों को परिचित करवाया जाना जिन्होंने चीन की तस्वीर ही बदल डाली, और तीसरे सोवियत संघ की सेनाओं का अफगानिस्तान पर हमला। 11 फरवरी सन 1979 को शाह के पतन के साथ ईरान में इस्लामी क्रांति आई। इस प्रकार से संयुक्त राज्य अमेरिका ने मध्य पूर्व में अपना बहुत बड़ा घटक खो दिया। ईरान की इस्लामी क्रांति ने पूरे क्षेत्र को प्रभावित किया। इस्लामी गणतंत्र ईरान के संस्थापक स्वर्गीय इमाम खुमैनी पूरी दुनिया के मुसलमानों के समर्थक थे। विश्व ने इस बात को बहुत ही स्पष्ट रूप से देखा है।
दूसरी महत्वपूर्ण घटना चीन में बदलाव के रूप में सामने आई। चीन के तत्कालीन नेता डेंग जियोपिंग ने अपने देश में कुछ आर्थिक सुधार किए। अपने आर्थिक सुधारों को उन्होंने धीरे धीरे लागू किया। आज दुनिया उनके उन सुधारों के सकारात्मक प्रभावों को देख रही है। वास्तव में चीन में जो आर्थिक प्रगति हुई वह मानव इतिहास में होने वाली सबसे तीव्र गति वाली प्रगति है। विशेष बात यह है कि विश्व में सबसे अधिक जनसंख्या होने के बावजूद चीन ने आर्थिक दृष्टि से यह कमाल कर दिखाया।
तीसरी घटना है सोवियत संघ का अफगानिस्तान पर हमला। पूर्व सोवियत संघ की सेना ने 1979 के क्रिसमस के दिन अफगानिस्तान पर धावा बोल दिया था। रूसी सेना लंबे समय तक अफगानिस्तान में बनी रही। उधर अमेरिका के तत्कालीन राष्ट्रपति कार्टर तेहरान में अपने दूतावास पर कब्जा हो जाने जैसे आंतरिक मामलों के सुलझाने में लगे हुए थे। इस मामले को वे अपने सत्ताकाल में सुलझा नहीं सके और इसलिए उनकी सत्ता भी चली गई। समय गुजरता गया और राजनीतिक घटनाक्रम आगे की ओर बढ़ते रहे। सन 1989 में पूर्वी और पश्चिमी जर्मनी में स्थापित बर्लिन दीवार टूट गई। इस महत्वपूर्ण घटना के दो वर्षों के बाद 1991 में पूर्व सोवियत संघ या दूसरे शब्दों में एक महाशक्ति धराशायी हो गई। इस प्रकार से कम्युनिज्म का भट्टा बैठ गया और रूस से उसके कई क्षेत्र अलग हो गए जो बाद में नए देशों के रूप में सामने आए।
इस बीच आधुनिक तकनीकी क्रांति ने अमेरिका के एक ध्रुवीय विचारधारा को सहारा दिया। इस तकनीक की आड़ में मौके का फायदा उठाते हुए अमेरिका ने पूरी दुनिया पर अपने मूल्य थोपने का काम तेज कर दिया। यह सब चल ही रहा था कि 11 सितंबर 2001 को ऐसी घटना घटी जिसने अमेरिकी क्रियाकलापों की गति को थोड़ा कम कर दिया। 11 सितंबर की घटना के बहाने अमेरिका ने अफगानिस्तान और इराक पर हमला करके इन देशों को बहुत नुकसान पहुंचाया। इसके बाद सन 2007 में आने वाली वैश्विक आर्थिक मंदी ने अमेरिका सहित पूरे पश्चिम के लिए गंभीर चुनौतियां खड़ी कर दी। इन घटनाओं से दुनिया ने यह समझ लिया कि द्वितीय विश्व युद्ध के बाद अमेरिका और पश्चिम ने जो एक ध्रुवीय व्यवस्था का खाका पेश किया था वह अंतर्राष्ट्रीय चुनौतियों का सामना करने में पूरी तरह से अक्षम रहा। अंतर्राष्ट्रीय चुनौतियों का सामना करने में उनकी योजनाएं विफल सिद्ध हुई।
विश्व की उभरती आर्थिक शक्तियों से मिलकर बनने वाला संघ ब्रिक्स उन पश्चिमी मूल्यों को प्रतिबिंबित नहीं करता जिन्होंने शताब्दियों तक पश्चिमी विचारधारा पर आधारित व्यवस्था का गुणगान किया। ब्रिक्स के सदस्य देश जो विकासशील और नव औद्योगिकृत हैं चाहते हैं कि वे अपने राष्ट्रीय मूल्यों की ओर वापस जाएं। इन देशों की अर्थव्यवस्था बहुत तेजी से बढ़ रही है। ये देश वैश्विक मामलों पर महत्वपूर्ण प्रभाव डाल रहे हैं। उधर आर्थिक मामलों में अमेरिका की ओर से कुछ स्ट्रेटेजिक गलतियां भी हुई हैं। अमेरिका के भूतपूर्व राष्ट्रपति ओबामा के शासनकाल में इस देश की विदेश नीति में होने वाली कुछ गलतियों ने विश्व व्यवस्था में अमेरिका के पतन की भूमिका प्रशस्त की है। बाद में डोनाल्ड ट्रंप के सत्ता में आने से ये काम अधिक तेज गति से होने लगा। ट्रंप अमेरिका फर्स्ट की नीति पर वापस आ गए। इस नीति के अनुसार अमेरिका को अपनी सीमाओं से बाहर के विषयों में स्वयं को शामिल करना नहीं चाहिए।
अब अमेरिका की आंतरिक स्थिति बदलने लगी। इस बात का वहां पर आभास किया जाने लगा कि यूएस का मध्य वर्ग अब इस देश की समृद्धि के सपने का आनंद नहीं ले पा रहा है। इससे ये पता चलता है कि वह देश जो एक समय में स्वयं को महाशक्ति और सबसे प्रभावशाली देश मानता था, बहुत सी जगहों पर जिसका सम्मान किया जाता था, अब उसके पास कहने के लिए कुछ भी नहीं बचा। वर्तमान समय में पश्चिम और अमेरिका को पश्चिमी मूल्यों के प्रतीक उस विश्व व्यवस्था को सुरक्षित रखने में गंभीर चुनौतियों का सामना करना पड़ा रहा है जिसको दूसरे महायुद्ध के बाद स्वयं उन्होंने ही तैयार किया था।
इनको पूरी दुनिया के लिए अनिवार्य बनाकर इन मूल्यों के पालन को उन्होंने सबके लिए आवश्यक बना दिया था। लेकिन अंतर्राष्ट्रीय पटल पर आर्थिक हिसाब से चीन का उदय और वैश्विक समीकरणों के रूस का प्रभाव पश्चिम के खेल को पूरी तरह से बिगाड़ गया। इसके अतिरिक्त ब्रिक्स, शंघाई, आसियान और यूरेशियन संघ जैसे क्षेत्रीय गठबंधनों का उदय इस वास्तविकता को समझा रहा है कि वर्तमान समय में पश्चिमी मूल्यों को गंभीर चुनौतियों का सामना करना पड़ रहा है। अब एक ध्रुवीय व्यवस्था की हवा निकल रही है। ब्रिटेन के भूतपूर्व प्रधानमंत्री टोनी ब्लेयर चीन को विश्व की दूसरी महाशक्ति मानते हैं। उनका कहना है कि वैश्विक अर्थव्यवस्था में चीन की भूमिका रूस से कहीं अधिक है। ब्लेयर इस बात पर भी बल देते हैं कि चीन ने कई तकनीकी क्षेत्रों में अब अमेरिका को बहुत पीछे छोड़ दिया है। टोनी ब्लेयर के अनुसार चीन कभी भी पश्चिम के बारे में अपने तिरस्कारपूर्ण दृष्टिकोण को छिपाने की कोशिश भी नहीं करता। वो रूस के साथ अपने संबंधों को आगे बढ़ाने के लिए कोशिश में लगा हुआ है।
अपने संबोधन में ब्रिटेन के भूतपूर्व प्रधानमंत्री ने ईरान के बारे में जिस बिंदु की ओर संकेत किया है वह विश्व विकास में ईरान की प्रभावशाली भूमिका एवं महत्व को दर्शाता है। उनके अनुसार भविष्य में रूस और संभवतः ईरान भी चीन के सहयोगी बन जाएंगे। इन बातों के साथ ही ब्लेयर पश्चिम को चीन से निपटने के लिए भी प्रेरित करते हैं। ब्रिटिश प्रधानमंत्री के बयान से यह बात बहुत ही स्पष्ट रूप में समझ में आती है कि भविष्य की दुनिया ऐसी दुनिया होगी जहां पर थोपे गए पश्चिमी मूल्यों का कोई भी महत्व नहीं होगा। इस समय पश्चिमी विचारधारा को पूरे विश्व में गंभीर चुनौतियों का सामना करना पड़ रहा है। ऐसे में पश्चिम के आधिपत्य का पतन साफ दिखाई दे रहा है और इस प्रकार से बहुध्रुवीय दुनिया की कल्पना साकार होती दिखाई दे रही है। तो दोस्तों, इसी के साथ आशा कार्यक्रम यहीं पर समाप्त होता है। हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, भी आपने कार्यक्रम सुना आज कल, कैसा लगा कार्यक्रम इस बारे में आप हमें ज़रूर बताइएगा। इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। अनुमति चाहते हैं। खुदा हाफिज़। Thank you.